नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल फागुन 18 गते सोमबार, फागुन शुक्ल पूर्णिमा। तदनुसार 2 मार्च सन् 2026, नेपाल सम्बत 1146, आज चिल्लाथ्व 15। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले खाड़ीमा फैलिँदै युद्ध सम्बन्धीका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेपालीको सुरक्षा प्राथमिकतामा शीर्षक दिएर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशन गरेको छ। नेपाल सरकारले पश्चिम एशिया स्थित इरानमा बढ़दै गएको तनावसँगै आसपासका देशमा रहेका 17 लाख भन्दा बढ़ी नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी पश्चिम एशियाका विभिन्न 13 वटा मुलुकमा थप संकट बढ़ने अवस्था आए सबै नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याउने गरी आवश्यक गृह कार्य भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले इरानमा बढ़दो तनाव र आसपासका मुलुकमा पर्न सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखी मध्य पूर्वका 10 देशमा रहेका नेपाली नियोग र कन्सुलर निकायलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो। प्रवक्ता छेत्रीले भन्नुभयो, हालसम्म 13 मुलुकमा रहनुभएका सबै नेपाली सुरक्षित हुनुहुन्छ। हामीले ट्राभल एडभाइजरी मार्फत सतर्कता अपनाउन आग्रह गर्दै सम्बन्धित देशको सुरक्षा प्रोटोकल अपनाउन आग्रह गरिरहेका छौं। यद्यपि संयुक्त अरब इमिरेट्समा 1 जना नेपालीको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। मध्यपूर्वमा रहेका नेपाली तथा उहाँका आफन्त नआतिन र आवश्यक सहयोगका लागि दूतावास, नजिकको कन्सुलर सेवा र परराष्ट्र मन्त्रालयमा सम्पर्कमा रहन आग्रह गरिएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। यही प्रसंगलाई आजको कान्तिपुर दैनिकले खाड़ीमा फैलिँदै युद्ध, इरानी हमलामा एक नेपालीको मृत्यु शीर्षक दिएर प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि पश्चिम एशियामा तनाव फैलिँदैछ। अमेरिकी सैन्य खड़ाहरूमा जवाफी हमला गर्ने भन्दै इरानले 8 छिमेकी देशमा हमला गरेको छ। संयुक्त अरब इमिरेट्स युएईमा भएको हमलामा 1 नेपाली सहित 3 जनाको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार नेपाल, बंगलादेश र पाकिस्तानका 1-1 नागरिकको मृत्यु भएको हो। अबुधाबी स्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको विवरण खुलिसकेको छैन। युएईले घटनास्थल समेत सार्वजनिक गरेको छैन। हामीले मृत्यु भएका नेपालीको विवरण दिन युएई सरकारलाई भनेका छौं। नेपाली राजदूत तेज बहादुर छेत्रीले भन्नुभयो, विस्तृत जानकारी दिइएको छैन। इरानले शनिबार अबुधाबी स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल प्रहार गर्दा 1 जनाको मृत्यु भएको थियो। युएईका अलग अलग स्थानमा भएका हमलामा 58 जना घाइते भएका छन्। घाइते हुने युएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान र इरान लगायतका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ। युएईको रक्षा मन्त्रालयका अनुसार इरानतिरबाट शनिबार मात्रै 165 वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको थियो। तीमध्ये 152 वटा क्षेप्यास्त्र निस्तेज पारिएको र 13 वटा समुद्रमा खसेका थिए। यस्तै 2 वटा क्रूज मिसाइल र 541 ड्रोन पनि प्रहार गरिएको थियो। अधिकांश ड्रोन निस्तेज पारिए पनि 21 ड्रोन भने सर्वसाधारण भएका ठाउँमा खसेको जनाइएको छ। युएईमा करिब 7 लाख नेपाली कार्यरत छन्। सुरक्षा गार्डमा कार्यरत निशान श्रेष्ठले शनिबारदेखि आफूहरू तनावमा रहेको बताउनुभयो। आकाशमा मिसाइलको आवाज आइरहन्छ, कति बेला के हुन्छ थाहा छैन। उहाँले भन्नुभयो, हौसला बढ़ाएर बसेका छौं, हिम्मत हारेका छैनौं। यो खबर आजको कान्तिपुर दैनिकमा खाड़ीमा फैलिँदै युद्ध, इरानी हमलामा 1 नेपालीको मृत्यु शीर्षकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै मतदान व्यवस्थापन र सुरक्षामा 5.5 लाख जनशक्ति परिचालन शीर्षकको खबर लिँदैछौ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब 3.5 लाख सुरक्षाकर्मी र 2 लाख भन्दा बढ़ी कर्मचारी खटिने भएका छन्। 21 फागुनको बिहान 7 देखि बेलुकी 5 बजेसम्मलाई मतदान समय तोकिएकोमा निर्वाचन आयोगले व्यवस्थापनमा मुख्य निर्वाचन अधिकृतदेखि सहयोगीसम्म गरेर 2,15,000 कर्मचारी खटाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीबाट करिब 3,39,000 सुरक्षाकर्मी खटिनेछन्। परिचालित जनशक्तिमा सुरक्षाकर्मीतर्फ सेना 80,000, प्रहरी 75,000, सशस्त्र प्रहरी 35,000, निर्वाचन प्रहरी 1,49,000 90 र कर्मचारी 2,15,000 खटाइएको छ। यो प्रसंग कान्तिपुर दैनिकमा प्रकाशित छ। निर्वाचनकै प्रसंगलाई आजको राजधानी दैनिकले निर्वाचन तयारी पूरा, आचार संहिता उल्लंघन गरेर जित्ते पनि निलम्बन शीर्षक दिएर प्रकाशन गरेको छ। कार्यवाहक निर्वाचन प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। आशंका नै आशंकाको बीचमा सबैको सहयोगमा निर्वाचन सुनिश्चित भएको बताउँदै आइतबार मध्यरातबाट अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने तथा सबै तयारी अन्तिम अवस्थामा भएको उहाँले बताउनुभयो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन अवधिमा आचार संहिता उल्लंघन गरेर चुनाव जितेमा विजयी पद निलम्बन सहित 6 वर्षसम्म निर्वाचनमा भाग लिन नपाइने निर्णय गर्न सक्ने समेत बताउनुभयो। निर्वाचनमा नगद चलखेल हुन सक्ने भएकाले त्यस्तो भएमा उम्मेद्वारी रद्द, विजयी भइसकेको घोषणा भए पनि खारेज हुने लगायतका कार्यवाही हुने उहाँले बताउनु भएको यो प्रसंगलाई आजको राजधानी दैनिकले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। आजको नागरिक दैनिकमा सिंहदरबार मूल भवन पुननिर्माण गर्न 15 करोड़ लाग्ने शीर्षकको खबर प्रकाशन गरेको छ। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवनको पुननिर्माण गर्न सरकारले ठेक्का आह्वान गरेको छ। हाल उक्त भवनलाई हरियो पर्दा लगाएर छोपिएको छ। उक्त भवन पुननिर्माण गर्न 15 करोड़ खर्च हुने सरकारको अनुमान छ। शहरी विकास मन्त्रालय मार्फतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिसरभित्र रहेका मूल भवन तथा अन्य भवनहरूको पुननिर्माणका लागि ठेक्का प्रक्रिया अघि बढ़ाएको छ। सचिवालयका सूचना अधिकारी अरूण भूजेलका अनुसार गत फागुन 12 गते सचिवालयले ठेक्का आह्वान गरेको थियो। आगामी फागुन 19 गते दिउँसो 12:30 बजेसम्म टेण्डर पेश गर्न ठेकेदारहरूलाई अन्तिम समय दिइएको भुजेलले बताउनुभयो। उहाँले भन्नुभयो मंगलबार दिउँसो 1:30 बजे ठेकेदारहरूले पेश गरेको प्राविधिक प्रस्तावको टेण्डर खोल्ने कार्यक्रम तय भएको छ। सिंहदरबार मूल भवन पुननिर्माण गर्न 15 करोड़ लाग्ने शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। इरान युद्धले नेपालमा पेट्रोलियम पदार्थ अभाव नहुने निगमको दावी शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़न थालेको छ, तर त्यसको प्रभाव नेपालमा तत्काल नपर्ने नेपाल आयल निगमले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़न थालेपछि नेपालमा पनि मूल्य वृद्धि हुने अनुमान भइरहेका बेला निगमका प्रबन्ध निर्देशक चण्डिका भट्टले आधिकारिकता नबुझी धारणा नबनाउन सर्वसाधारणलाई आग्रह समेत गर्नुभयो। आइतबार केही पेट्रोल पम्पमा लाइन देखिए पनि सोमबारदेखि पेट्रोलियम आपूर्ति सहज हुने उहाँको भनाइ छ। हामीसँग पेट्रोलियम मौजदात पर्याप्त छ, उहाँले भन्नुभयो। होली र निर्वाचनको विधामा पनि पेट्रोलियम वितरणलाई निरन्तरता दिन्छौं, सर्वसाधारणले अनावश्यक मौजदात नराख्नुस्, समस्या हुँदैन। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेपछि नेपालमा पनि स्वत वृद्धि हुन्छ, तर तत्काललाई पेट्रोलियम पदार्थको अभाव हुँदैन किनकि यस विषयमा भारतसँग द्विपक्षीय सम्झौता छ। तत्काल पेट्रोलियम पदार्थको मूल्यमा असर नपर्ने व्यापार विज्ञ रविशंकर सैजुले बताउनुभयो। मार्च 15 सम्मका लागि शनिबार नै भारतले तेलको मूल्य पठाइसक्यो, त्यसका आधारमा नेपालमा पनि तय भइसक्यो। उहाँले भन्नुभयो हरेक 15 दिनमा पेट्रोलियम पदार्थको मूल्य तय हुन्छ, त्यसैले आगामी दिनमा मूल्य वृद्धि हुन सक्छ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। चुनाव र होलीको रौनक, किसानलाई उखुकै चिन्ता शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सर्लाही बलराका रंजित सहनीको खेतमा उखु सुक्न थालिसक्यो। कहिले उखु काट्ने भन्ने अझै टुंगो नहुँदा सहनी दिक्क हुनुहुन्छ। उखु ढुवानीका लागि चलान पूर्जीको पर्खाईमा बस्दा बस्दा खेतमै उखु सुकेर काम नलाग्ने अवस्थामा त पुग्ने होइन भन्ने उहाँलाई चिन्ता छ। उखुकै पिरलोले यस वर्षको होली पर्व र चुनाव पनि उहाँलाई खल्लो लागिरहेको छ। विगतमा होलीभन्दा पहिले उखु काटेर सकिन्थ्यो, सहनीले भन्नुभयो। यस वर्ष अहिलेसम्म खेतमा जस्ताको त्यस्तै छ, सुकेर त्यसै नष्ट हुने हो कि भन्ने चिन्ता छ। जिल्लामा क्रसिङ क्षमता कम भएको चिनी उद्योग छ, उखु खेती भने निकै बढ़ी छ। अन्य जिल्लाका उखु उद्योगका तौल काँटा यस वर्ष जिल्लामा ल्याइपुर्याइएका छैनन्। त्यही भएर उखु ढुवानी हुन नसकेको सहनीको दुखेसो छ। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै सुस्तावासीको उम्मेद्वार संगर्न आशा नगुनासु शीर्षकको खबर लिँदैछौ। निर्वाचनको मिति नजिकिएसँगै भोट माग्ने उम्मेदवारको दौड़धूप बढ़ेको छ। उनीहरू कसरी हुन्छ मतदातालाई आकर्षित गर्ने भन्ने ध्याउन्नमा छन्। तर नवलपरासीका मतदाताको न कुनै अपेक्षा छ न त आशा नै। आफ्नो पीड़ा आफैसँग राखेर मतदाता उम्मेद्वारको कुरा सुनिरहेका छन्। उही नारायण गोपालको सदाभार गीत जस्तो मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ। दुई निर्वाचन क्षेत्र रहेको बर्दघाट सुस्ता पश्चिमका स्थानीयको आफ्नै पीड़ा छन्। कसैलाई घरवासको चिन्ता छ, कसैलाई शुद्ध खानेपानी र सिंचाई, कसैलाई डुबानले दुःख दिँदै आएको छ भने कसैलाई मलखाद नपाएको पीड़ा। किसानका पीड़ा दुःख त झन अजंगका छन्, सुन्दा पनि गहभरि आँसु भरिने। यस्तो पीड़ा आफैमा लुकाएर नवलपरासीका जनता किन हाँसिरहेका छन्, किन उम्मेद्वारको कुरा सुनिरहेका छन्? किनभने उम्मेद्वारप्रति स्थानीयको न आशा छ न त गुनासो नै। वर्षौंदेखि एउटै पीड़ा र समस्या बेहोर्दै आएका उनीहरू अब त्यो पीड़ा कसैले समाधान गरिदेला भन्ने आशामा छैनन्। हामीले हाम्रो दुःख र पीड़ाका बारेमा धेरैलाई भन्यौं, धेरैसँग गुनासो गर्यौं, हार गुहार माग्यौं, तर सबैले आश्वासन मात्रै दिए, कसैले पनि समाधान गरिदिएनन्। स्थानीय बबी देवल गुप्ता भन्नुहुन्छ, त्यसैले कसैलाई भनेर केही हुँदैन भन्ने कुरा यहाँका स्थानीयले बुझिसकेका छन्। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको कारोबार दैनिकमा धनगढ़ी विमानस्थल स्तरोन्नति 20 वर्षदेखि चुनावी एजेण्डामै सीमित शीर्षकको खबर प्रकाशित छ। धनगढ़ी विमानस्थल विकसित भए पनि यस क्षेत्रको माग अनुसार विकास हुन सकेको छैन। कैलाली उद्योग वाणिज्य संघले धनगढ़ी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न माग राख्नु अघि उक्त विमानस्थलमा अनुकूल मौसममा मात्रै 22 सीटे साना जहाज उड़ान भर्न र अवतरण गर्न सकिन्थ्यो। धनगढ़ी विमानस्थलको स्तरोन्नति भए सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटकको आगमन हुने र पर्यटन लगायतका आर्थिक विकासमा योगदान पुग्ने भन्दै संघले धनगढ़ीमा आयोजना गरेको पहिलो सुदूरपश्चिम महोत्सवमा 21 किलोको मालासहित तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई धनगढ़ी विमानस्थललाई रात्रिकालीन उड़ान अवतरणको सुविधासहित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्ने माग राखेको थियो। संघले शुरू गरेको आन्दोलनसँगै राजनैतिक दलहरूले धनगढ़ी विमानस्थल स्तरोन्नतिको विषयलाई अपनाएका थिए। त्यसपछि धनगढ़ी विमानस्थल धावन मार्ग 1500 मिटरबाट 1800 मिटरमा विस्तार भएको थियो, तर अहिले स्तरोन्नतिको एजेण्डा चुनावी एजेण्डामै सीमित भएको प्रसंगलाई कारोबार दैनिकले प्रकाशन गरेको छ। सड़क पहुँचसँगै किसान लसुन खेतीमा आकर्षित शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौं। भोजपुरको टेङ्के मयुङ गाउँपालिका पाँच मझौलेका किसान यति बेला व्यावसायिक लसुन खेतीतर्फ आकर्षित हुँदै गएका छन्। विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुन खेती अहिले आमदानीको स्रोतका रूपमा विकास हुँदै गएको हो। ग्रामीण सड़क सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका छन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आँप उत्पादन बढ़ने अनुमान शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। महोत्तरी सहित तराई मधेशका जिल्लामा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। आँपका रूखमा प्रशस्त मात्रामा मंजर फूल लागेपछि किसान उत्साहित छन्। यस वर्ष अधिकांश बगैंचा तथा घर आँगनका आँपका बोटमा पात नै नदेखिने गरी फूल फुलेको छ। राम्रो फूल लागेकाले उत्पादन बढ़ने अपेक्षामा किसान आशावादी देखिएका छन्। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।